نماز جو ہے کامیابی کا ذریعہ ہے، اگرچہ مکمل کامیابی آخرت میں ہوگی، لیکن دنیا میں بھی آپ دیکھیں گے کہ آپ کو ہر مشکل کا حل، جیسے نبی صلی اللہ علیہ وسلم کا طریقہ تھا، کیا تھا کہ جب بھی آپ کو کوئی مشکل معاملہ پیش آتا فوراً نماز پڑھتے، وہ نماز پر ایک بوجھ نہیں رہے گا. بخاری اور مسلم میں ہے، حضور صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ سب سے زیادہ محبوب عمل اللہ کے نزدیک کیا ہے؟ آپ نے فرمایا نماز کو وقت پر ادا کرنا. پوچھا گیا پھر، فرمایا ماں باپ سے اچھا سلوک کرنا. پوچھا گیا پھر، فرمایا اللہ کی راہ میں جہاد کرنا. جہاد کرنا اگرچہ ضروری ہے، لیکن وہ بعد میں ہے، پہلے اپنی نمازیں درست کر لیں اور وقت پہ پڑھیں. اور یہ جو وقت پہ پڑھنا ہے نا، اگر اس کی عادت ہو جائے تو آپ دیکھیں گے کہ آپ کے وقت میں برکت ہو جائے گی. ہوتا کیا ہے، نماز کا وقت ہو گیا نا، ہم ٹال رہے ہیں ٹال رہے ہیں ٹال رہے ہیں، نہ تو جو کام کر رہے ہیں وہ صحیح ہو رہا ہے ٹالنے کی وجہ سے، اور نہ نماز ہماری ٹھیک ہوگی پھر، کیونکہ جو نماز دیر سے پڑھی جائے گی اس میں خشوع ہو ہی نہیں سکتا. اگر آپ فجر کے آخری ٹائم پہ اٹھے ہیں کیسے خشوع آئے گا؟ ٹینشن تو یہی رہے گی کہ سورج نہ نکل آئے یا نکل نہ چکا ہو. کوئی بھی نماز جو تاخیر سے پڑھیں گے آپ، وقت گزار کے پڑھیں گے، وہ خشوع سے خالی ہو جائے گی، خود بخود آٹومیٹیکلی ٹھیک ہی ہو جائے گی. اس لیے کوشش کریں، یعنی اگر آپ خشوع لانا چاہتے ہیں تو پہلی کوشش کہاں سے شروع ہو؟ کہ وقت پر، اور اول وقت میں. حضرت ابو دردا سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا سب سے پہلی چیز جو امت سے اٹھ جائے گی یعنی سلب ہو جائے گی وہ خشوع ہے، یہاں تک کہ قوم میں کوئی خاشع نظر نہ آئے گا. بہت سے لوگ نماز پڑھیں گے مگر کوئی خاشع نظر نہ آئے گا. حدیث میں آتا ہے ایک مرتبہ نبی صلی اللہ علیہ وسلم نے ایک شخص کو دیکھا کہ نماز پڑھ رہا ہے، ساتھ ساتھ داڑھی کے بالوں سے کھیلتا جا رہا ہے. اس پر آپ نے فرمایا لو خشع قلبہ خشعت جوارحہ، اگر اس کے دل میں خشوع ہوتا تو اس کے جسم پہ بھی خشوع طاری ہو جاتا. تو آخری بات یہ ہے کہ ظاہری خشوع جب آتا ہے جب دل میں خشوع، دل اللہ کے آگے جھکا ہوا، اور اگر دل دنیا کی یادوں میں اور دنیا کے قصوں میں مشغول ہو تو پھر خشوع نہیں آ سکتا. اسی لیے فوراً بعد کیا فرمایا، والذین هم عن اللغو معرضون، اور وہ لوگ جو لغو سے اعراض برتتے ہیں، لغو سے منہ موڑتے ہیں. لغو کیا چیز؟ لام غین واو، بے معنی بات جو کسی گنتی میں شمار نہ ہو، جو سوچ سمجھ کے نہ کی جائے، بے فائدہ کام، بے فائدہ بات. ہر وہ قول اور فعل جو زندگی کے اصل مقصود یعنی اللہ کی رضا حاصل کرنے سے غافل کرنے والا ہو. کوئی بھی کام یا بات جو اصل مقصد سے انسان کو ہٹائے. بات یہ ہے کہ اسلام کا حسن یہی بتایا گیا ہے، من حسن اسلام المرء ترک ما لا یعنی، انسان کے اسلام کا حسن یہ ہے کہ ان باتوں کو چھوڑ دے جس سے اس کا کوئی مطلب نہیں، یعنی جو بے فائدہ ہیں، فضول ہیں. سچا ایمان انسان کے اندر ایک ایسی تڑپ پیدا کر دیتا ہے کہ انسان کی گفتگو، اس کے رویے، اس کی ہر چیز میں تبدیلی آتی، اس کے اندر ایک خاص قسم کی سنجیدگی آتی. اور بے فائدہ کاموں میں وقت ضائع کرنا اسے سب سے زیادہ مشکل لگتا ہے. جیسے بے مقصد لوگوں کو کوئی مفید کام کرنا مشکل لگتا ہے، کوئی سنجیدہ کام مشکل لگتا ہے، اسی طرح سچے مومنوں کو بیکار کام کرنے بہت مشکل لگتے ہیں، وقت ضائع کرنا بہت مشکل لگتا ہے. اسی لیے ان کا طریقہ کیا ہوتا ہے کہ وہ اذا مروا باللغو مروا کراما، جب ان کا لغو پر گزر بھی ہوتا ہے، یعنی لغو میں مبتلا ہونا تو دور کی بات، وہ اس کے پاس سے بھی گزرتے ہیں تو مروا کراما، بہت معزز طریقے سے گزر جاتے ہیں. سورۃ القصص میں آتا ہے وہ اذا سمعوا اللغو اعرضوا عنہ، جب کوئی لغو بات سنتے ہیں تو اس سے اعراض برتتے ہیں. وقالوا لنا اعمالنا ولکم اعمالکم، اور کہتے ہیں ہمارے لیے تو ہمارے کام ہیں اور تمہارے لیے تمہارے کام، تمہاری دلچسپیاں اور ہیں ہماری اور ہیں، تمہارا کام اور ہے ہمارا اور ہے. تو اس کا کیا یہ مطلب ہے کہ اسلام میں کسی تفریح کی، کسی انٹرٹینمنٹ کی، کسی दिलचस्प चीज की कोई गुंजाइश नहीं? क्या आप कोई खेल कूद नहीं कर सकते, या आप कोई भी इंजॉयमेंट का काम नहीं कर सकते? ऐसा नहीं है, कर सकते हैं, लेकिन मोमिन के ये काम भी बामकसद होते हैं। मसलन सहाबा कराम की तफरी क्या होती थी? तीरंदाजी, नेजाबाजी, तैराकी, निशानाबाजी। एक हदीस में आता है ना कि अल्लिमु औलादकुम अस्सबाहा और रमाया, अपनी औलाद को सबाहा यानी तैराकी सिखाओ, तीरंदाजी सिखाओ, घुड़सवारी सिखाओ। इसी तरह सहाबा कराम के दरमियान दौड़ने के मुकाबले होते थे। आपको याद होगा कि ये मुकाबला तो खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम और हजरत आयशा के दरमियान भी हुआ, और दो मरतबा का जिक्र मिलता है। यानी खेल ऐसा हो कि जो इंसान को बेकारी की तरफ ना ले जाए, बल्कि ऐसा खेल हो कि जो बामकसद हो, जिसका कुछ नतीजा हासिल हो, खेल महज वक्त का या पैसे का ज़िया ना हो। क्योंकि हमारे पास जितनी भी सलाहियतें हैं, जो भी चीज़ें हैं, ये दरअसल अमानत है अल्लाह की तरफ से हमारे पास। इनको बेफायदा चीज़ों में ज़ाया करना कि जिससे ना आपकी जिस्मानी सेहत हो, ना ही आपकी दीन दुनिया में कोई फ़ायदा हो, उन चीज़ों से परहेज करना ज़रूरी। इसी तरह क्या आपस में मेल मुलाकात नहीं कर सकते, आपस में बातचीत नहीं कर सकते, हर वक्त काम ही करना चाहिए? ये नहीं है इसका मतलब। इसका मतलब ये है कि आप बातचीत कर सकते हैं, लेकिन बेहुदा बातों से मना किया गया, फजूल बातें जिनका कोई नतीजा ना हो, गीबत, झूठ, फहश गुफ्तगु, किसी का मजाक उड़ाना, इन चीज़ों से मना किया गया है। जब लह से हम बचते हैं तो हमारी एनर्जी सेव होती है ना, तो फिर वो एनर्जी मुस्बत और तामीरी कामों में लगती है, वरना लगवियात में भी बहुत सी एनर्जी, माल, वक्त ज़ाया होता है। तो नमाज में खुशू के लिए नुस्खा क्या है? लफ्ज़ से बचना। इसलिए इन दोनों को साथ साथ जिक्र किया गया है। और वो लोग लफ्ज़ से एराज़ बरतते हैं, लफ्ज़ से उनको कोई दिलचस्पी नहीं होती, क्योंकि उनके नज़दीक दुनिया कोई खेल तमाशे की जगह नहीं है, इंजॉयमेंट की जगह नहीं है, ये तो इम्तिहान की जगह है। उम्र और वक्त किसी मकसद के तहत मिला है, वक्त काटने की चीज़ नहीं, इस्तेमाल करने की चीज़ है। इससे ये पता चलता है कि मोमिन का टेस्ट मुख्तलिफ होता है दूसरे लोगों के निस्बत। जिसके अंदर अल्लाह की मोहब्बत समा जाती है, फिर उसको कोई ऐसा काम पसंद ही नहीं आता, किसी ऐसी चीज़ में दिल ही नहीं लगता कि जो अल्लाह को नाराज़ करने वाली हो। बिल्कुल ऐसा नहीं जैसे आपके दिल में किसी भी चीज़ का शौक़ हो, कोई भी आपकी पसंदीदा चीज़ हो, तो उसके अलावा दूसरी चीज़ों की तरफ आपका ध्यान ही नहीं जाता, खुद ब खुद वो चीज़ आपको अपने अंदर इतना मशगूल कर लेती कि दूसरी चीज़ें आपको अट्रैक्ट ही नहीं करती। कहते हैं ना, दो आलम से करती है बेगाना दिल को, अजब चीज़ है लज्जत आशनाई। जिस शख्स को अल्लाह ताला की मारिफत हो जाती है, फिर उसे ये दुनिया और वो दुनिया एक तरह से बेगानी लगती है, कि उसका असल मकसूद अल्लाह की ज़ात है। दुनिया में ज़रूरत के तहत रहता है, दुनिया इस्तेमाल करता है, मेल मुलाकात करता है, सब कुछ करता है, लेकिन बेगानों की तरह इन सब चीज़ों को अपना नहीं समझता। और वो हैं भी कब? कौन सी चीज़ अपनी? कोई भी चीज़ परमानेंटली अपनी नहीं, जो भी है सब अमानते हैं और छोड़ के जाने की चीज़ें हैं। ऐसे ही लोगों का फिर दिल जन्नत में लग जाएगा, क्योंकि वहाँ पर क्या होगा? ला तस्मा फीहा लागिया, वहाँ कोई लग बात सुनने को मिलेगी ही नहीं। तो जिनका ये टेस्ट डेवलप ही नहीं हुआ, उनके लिए तो फिर जन्नत में रहना भी दूभर होगा ना। यानी जिनकी सारी दिलचस्पियां लहू में हैं, फजूल बेकार बातों में हैं, वो वहाँ जाकर तो फिर बोर ही होंगे, क्योंकि उनके टेस्ट की कोई चीज़ वहाँ नहीं होगी। तो जन्नत में जाने के लिए सिर्फ ईमान का दावा काफ़ी नहीं, अपने टेस्ट को बदलने की भी ज़रूरत है। वल्लज़ीन हुम लिज़्ज़कात फ़ाइलून, ज़कात के करने वाले होते हैं। अब जैसा कि शुरू मैंने बताया था कि सूरत मक्की है, तो मक्की सूरतों में भी ज़कात का हुक्म मिलता है, लेकिन ज़कात कैसे दी जाए, कितनी दी जाए, निसाब क्या है, शरा क्या है, उसके लिए मुद्दत कितनी है, ये सारी तफसीलात मदीना में दी गई। تو یہاں زکوٰۃ سے ایک مراد تو صدقہ خیرات ہے، کیونکہ زکوٰۃ کا جو لفظی معنی ہے وہ ہے بڑھنا، نشو نما پانا، عمدہ بنانا، پاک کرنا. زے کاف یہ سے زکیون ہوتا ہے، کسی چیز کو عمدہ بنانا، اس کی اصلاح کرنا، اسے آگے بڑھانا. اسی سے لفظ تزکیہ نکلا ہے، جسے تزکیہ نفس کے لیے ہم استعمال کرتے ہیں. تو تزکیہ نفس کا مطلب پھر کیا ہوا؟ کہ نفس کو روحانی آلائشوں سے پاک کرنا، برے اخلاق سے پاک کرنا، حسد، بغض، حرص، لالچ، طمع، شرک، ریاکاری، غیر اللہ کی محبت، ان چیزوں سے پاک کرنا. یعنی پہلے تو آپ لفظ زکوٰۃ کو سمجھیں. زکوٰۃ کا لفظ سنتے ہی یا بولتے ہی ہمیں فوراً مال کی زکوٰۃ یاد آتی ہے. ٹھیک ہے، یہ لفظ مال کی زکوٰۃ یا مال کی پاکیزگی کے لیے ہی اصطلاح میں استعمال ہوتا ہے، لیکن چونکہ مکی صورت ہے تو یہ اس خاص اصطلاح کے طور پر استعمال نہیں ہو رہا لفظ. یا زکوٰۃ ایک جامع لفظ کے طور پر استعمال ہو رہا ہے، جس میں صرف مال کی پاکیزگی نہیں بلکہ نفس کی پاکیزگی بھی، خیالات کی، اخلاق کی، کردار کی، ان تمام چیزوں کی پاکیزگی مراد ہے. اور صرف پاکیزگی بھی نہیں بلکہ ان کی اچھی نشو نما، ان کی اصلاح، ان کو بڑھانا. تو والذین ہم للزکاۃ فاعلون، اور وہ لوگ تزکیے کے طریقے پر عمل کرنے والے ہوتے ہیں، یعنی ایسے افعال، ایسے اعمال اختیار کرتے ہیں کہ جس سے ان کے نفس اور کردار کا تزکیہ ہوتا ہے. یعنی مسلسل صفائی کر رہے ہوتے ہیں اور اچھی چیزوں کی نشو نما کر رہے ہوتے ہیں. تو بالکل آپ اپنے گارڈن کو ذہن میں رکھیں، یا زمین کے کسی بھی ٹکڑے کو جو آپ کے گھر میں کچا ہو، تو آپ کا طریقہ اس کے ساتھ دو طرح کا ہو سکتا ہے. بعض لوگ کیا کرتے ہیں، اس حصے کے اوپر کوڑا کچرا پھینک کر اس کو دم کر دیتے ہیں، اور بعض لوگ اس حصے کو صاف ستھرا کر کے، اس کو تیار کر کے اس میں تھوڑا بہت کچھ گرو کر دیتے ہیں. یہ جو ہمارا ہم ہے یا ہم انسان ہے، یہ اللہ کی طرف سے ایسے ہی جیسے ایک زمین کا ٹکڑا ہمیں ملا. کچھ لوگ تو اس کی پرواہ نہیں کرتے، اپنے آپ کو ضائع کرتے ہیں، اپنی صلاحیتوں کو، جو کچھ بھی انسان کو ملا. اور کچھ لوگ اس کو مسلسل سنوارنے میں لگے رہتے ہیں، اچھی باتیں، اچھے اخلاق، اچھی چیزیں سیکھتے چلے جاتے ہیں، اس کو ہرا بھرا رکھتے ہیں. کیونکہ یاد رکھیے کہ زمین کا کوئی بھی ٹکڑا، پھر گارڈن ہی کی مثال لے لیجئے، ضروری نہیں کہ ہر ایک کے پاس گارڈن ہی ہو اور کوئی بہت بڑا گارڈن ہو، اس سے مراد کوئی بھی چھوٹی سی کیاری، کوئی چیز جو عام طور پر گھروں میں تھوڑا سا حصہ کچھ نہ کچھ بچ جاتا ہے، یا نہیں بھی گھروں میں تو کہیں پر بھی اس کو آپ ذہن میں رکھیے. ہمارے سڑکوں کے آس پاس بہت سی کچی زمینیں ہیں، بحیثیت قوم ہی دیکھ لیجئے کہ ہم ان سب جگہوں کے ساتھ کیا معاملہ کرتے ہیں. چائنیز کے بارے میں آپ نے سنا ہوگا کہ کوئی چھوٹا سا حصہ بھی وہ خالی نہیں چھوڑتے، وہاں بھی کوئی نہ کوئی سبزیاں اگا لیں گے، کچھ نہ کچھ کریں گے. ہمارے ہمسائے میں اسلام آباد میں چائنیز رہتے تھے، تو میں نے دیکھا کہ انہوں نے اپنی کیاریوں میں پھول وول نہیں، سبزیاں سب اگائی ہوئی تھیں، اور عجیب و غریب قسم کی سبزیاں جو عام طور پہ یہاں نہیں ہوتی. تو انہوں نے یہ دیکھا ہوگا کہ بازار میں تو یہ چیز ملتی نہیں، تو بجائے واویلا کرنے کے، رونا دھونا مچانے کے، کیوں نہ اپنے ہی گارڈن میں لگانے کا تجربہ کیا جائے، اور اگا لی انہوں نے. اللہ نے تو یہ زمین ہمیں استعمال کے لیے دی ہے، اس دنیا میں کچھ کرنے کے لیے دیا ہے. چاہے تو ہم اس کی مسلسل نشو نما کرتے رہیں، اس میں نئی نئی چیزیں لگاتے رہیں. کیونکہ زمین کے ساتھ بھی یہ ہوتا نا کہ آپ ایک فصل اگاتے ہیں، پھر وہ ختم ہو جاتی ہے، پھر دوسری اگاتے ہیں، پھر تیسری اگاتے ہیں، یا ہر تھوڑے عرصے کے بعد آپ اس کی کانٹ چھانٹ کرتے ہیں. کوئی بھی پودا ایسا نہیں کہ جس کو آپ ایک دفعہ لگا کے غافل ہو جائیں. اگر آپ لگا کے غافل ہو جائیں گے تو اس کے اندر وہ نکھار اور خوبصورتی اور وہ رونق نہیں ہوگی کہ جو ہونی چاہیے. اس لیے جب میں یہ آیت پڑھتی ہوں نا، والذین ہم للزکاۃ فاعلون، تو ایک ایسی پکچر میرے ذہن میں آتی کہ جیسے ایک شخص کھڑا ہو پانی کا ڈول لے کے، اور وہ کیاری میں ڈال رہا ہو اور کچھ اس میں سے نکال رہا اور کچھ، یعنی مسلسل کچھ کرنے میں مصروف ہے، مسلسل صفائی میں مصروف ہے. کیونکہ اگر میں اس کو لفظ صفائی بولوں نا، تزکیہ کا یا زکوٰۃ کا، تو وہ نہیں بات بندی. صفائی کا مطلب ہے ہر چیز کی صفائی، ہٹا دو سب کچھ، یہ نہیں ہے مقصد. زکوٰۃ میں صفائی بھی ہے اور کچھ اگانا بھی ضروری ہے. सिर्फ आपने आइसोलेट होकर कहीं बैठ नहीं जाना कि हम तो सब दुनिया के झंझटों से आजाद हो गए। नहीं, ये काफी नहीं। मुसलसल कुछ अपने अंदर स्किल्स डेवलप करते रहें, कुछ अपने आप को सिखाते रहें, अच्छी आदत पैदा करते रहें। और फिर याद रखिए, जो अच्छी चीज़ हम पैदा करते हैं, कुछ अरसे के बाद फिर हमें भूलने लगती है, फिर उसको दोबारा तरोताज़ा करने की ज़रूरत होती है। यानी वो लगे रहते फाइलून। अब आप देखिए कि अगरचे ये सारे फाइल किसी के ना, मुमिनून, खाशियून, मुअरिदून, फाइलून, इसमें फेल का सीगा भी हो सकता था कि वो करते हैं, या फालून भी हो सकता था। लेकिन फाइलून में एक तरह से इस्तेमरार भी आता है, बस कर रहे हैं, कर रहे हैं, कर रहे हैं। वल्लज़ीन हुम लिज़्ज़कात फाइलून, किए जा रहे हैं, लगे रहते हैं इस काम में ताकि वो फसल काट लें। यानी इंसान को अपने आप को बनाने, संवारने और कुछ बन जाने का शौक होता है ना, लेकिन अमूमन ये शौक सिर्फ ज़ाहिरियत तक रह जाता है हमारा। अच्छा लिबास हो, बालों की कटिंग अच्छी हो, फलां अच्छा हो, फलां अच्छा, लेकिन जो हकीकत में अंदर की आलाइशें हैं, अंदर जो घुन लगे हुए हैं, उनकी तरफ तवज्जो नहीं जाती। और जब तक अंदर खोखला है, तो ऊपर की आराइश और जिबाइश आपको ज्यादा फायदा नहीं दे सकती। वो वक्ती होगी, जैसे मेकअप से आप वक्ती तौर पर तो खूबसूरत लग सकते हैं, लेकिन अगर आपकी सेहत हकीकी मानों में अच्छी है और आप एनर्जेटिक हैं, तो मेकअप के बगैर भी आप बहुत अच्छे लगेंगे। यानी अनअटेंडेड और बंजर छोड़ के आप कल जन्नत में जाके अचानक तो सब कुछ नहीं पाएंगे, यही उगाना पड़ेगा। दुनिया आखिरत की खेती है ना, यहाँ खेत लगाएंगे तो कल राहत पाएंगे। वल्लज़ीन हुम लिफुरूजिहिम हाफिजून, और वो लोग जो अपनी शर्मगाहों की हिफाजत करते हैं। फुरूज फर्ज की जमा है, और हाफिजून इसमें दो चीजें आती। पहली बात तो ये कि अपने मकामाते सतर को ढांपते हैं, जो हिस्से छुपाने चाहिए उनको छुपा के रखते हैं। उड़िया लिबास नहीं पहनते कि लिबास पहन के भी नंगे नजर आते हों। और दूसरी बात यह कि अपनी इज्जत और इस्मत की, अपनी पाक दामनी की हिफाजत करते हैं, अपनी शहवानी ख्वाहिशात को कंट्रोल में रखते हैं। इल्ला अला अज़वाजिहिम औ मा मलकत अईमानुहुम, सिवाय अपनी बीवियों के या जिनके मालिक हैं इनके दाएं हाथ यानी लॉन्डी। फइन्नहुम गैरु मलूमीन, बस बेशक वो इस मामले में मलामत नहीं किए जाएंगे। यहाँ पर वो लायक मलामत नहीं, यानी वहाँ अगर अपनी ख्वाहिशात का इजहार करें तो उस पर मलामत नहीं। तो इससे पता चलता है कि सेक्सुअल डिज़ायर्स की तस्कीन के सिर्फ दो ही मकामात हैं, और आज के दौर में तो सिर्फ बीवी है। इसके अलावा जो भी और तरीके हैं वो दुरुस्त नहीं। दुनिया में जिनसी ताल्लुकात या सेक्सुअल रिलेशनशिप्स जो हैं, इनमें बहुत इफरात और तफरीत पाई जाती है। एक नज़रिया तो ये है कि इन सब चीज़ों को छोड़ देना चाहिए। अगर आप नेक इंसान बनना चाहते हैं और पाकीज़ा इंसान बनना चाहते हैं, तो इन चीज़ों का ज़िंदगी में कोई अमल दखल नहीं होना चाहिए। शादी करनी ही नहीं चाहिए, या उसका तसव्वुर भी नहीं जहन में लाना चाहिए, उसका ख्याल भी नहीं आना चाहिए। और अपने ख्यालात को इस तरह पाकीज़ा बनाना चाहिए कि ऐसी कोई ख्वाहिश दिल में बाकी ही ना रहे, ऐसी नफ्स खुशी हो, ऐसा अपने आप को मारा जाए कि ऐसा कोई ख्याल तक दिल में ना आए। ये सब गैर फितरी है, ये एक्सट्रीमिज्म है। इस्लाम में ऐसी पाकीज़गी नफ्स का कोई तसव्वुर नहीं। इस्लाम ने इस रवैये को इबादत नहीं बताया। दूसरी एक्सट्रीम दुनिया में क्या पाई जाती है कि किसी भी रोक टोक और किसी भी पाबंदी के बगैर बस आज़ादाना मिलाप हो, लेकिन इस्लाम ने इसकी इजाज़त नहीं दी। जहाँ रहबानियत को पसंद नहीं किया कि ला रहबानियत फिल इस्लाम, वहाँ ऐसी आज़ादी की भी इजाज़त नहीं। इसीलिए हम देखते हैं कि जैसे अल्लाह ताला फरमाते हैं, फमन इब्तगा वरा ज़ालिका, जिसने इसके अलावा कोई और चीज़ तलाश की, फउलाएका हुमुल आदून, तो वही लोग ज्यादती करने वाले हैं। जो इसके अलावा कुछ और चाहेगा तो दरअसल वो ज्यादती करेगा। कुछ और चाहने में फिर क्या आता है, यानी इसके अलावा, यानी बीवी के साथ ताल्लुक कायम करने के अलावा कोई भी और तरीका, वो सब उसमें शामिल हो जाते हैं। اس میں زنا بھی آتا ہے، لواطت آتی ہے یا ماسٹربیشن، یعنی کوئی بھی شہوت رانی کے طریقے جو فطری طریقے سے ہٹ کر ہوں، ان سب کے بارے میں کیا فرمایا؟ فَأُولَئِكَ هُمُ الْعَادُونَ، یہ حد سے بڑے ہوئے لوگ ہیں، یہ زیادتی کرنے والے ہیں. تو ان فطری خواہشات کی تکمیل کے لیے، تسکین کے لیے صرف نکاح کا طریقہ ہی جائز رکھا گیا. اور نکاح سے مراد ایسا نکاح جو عورت کو بسانے کے لیے کیا جائے، جس سے ایک خاندان کو وجود میں لایا جائے. یعنی نکاح کا مقصد محض شہوت رانی نہیں، نکاح کا مقصد صرف چند ڈیزائرز کی تکمیل نہیں، بلکہ نکاح کا مقصد ایک خاندان کی تشکیل بھی ہے، عورت کو ایک تحفظ فراہم کرنا بھی ہے، اس میں عورت کی اجازت ضروری ہے، اس کا ولی موجود ہونا چاہیے نکاح کے لیے، نکاح کا اعلان ہونا چاہیے، کم از کم دو گواہ ہونے چاہیے اس کے، مہر مقرر ہونا چاہیے، مہر ادا ہونا چاہیے. اور جو نکاح ان شرائط کو پورا نہ کرے وہ پھر نکاح نہیں. اسی لیے وقتی طور پر نکاح کر کے محض اپنی ایک خواہش پوری کر کے پھر انسان چھوڑ دے تو اس کی اجازت نہیں. اسی طرح حلالہ کرنے اور کرانے والے کو ملعون قرار دیا گیا. پھر اسی طرح نکاح شغار جائز نہیں. شغار ہوتا ہے مثلا ایک شخص اپنی بہن کا نکاح کسی مرد سے کر دے اور بدلے میں اس کی بہن کو اپنے نکاح میں لے آئے اور دونوں عورتوں کا حق کے مہر مار دیا جائے، یعنی عورت کے بدلے میں عورت کا تبادلہ کر لیا جائے لیکن عورت کے حصے میں کچھ نہ آئے، تو یہ طریقہ بھی درست نہیں. خیر یہ تو ایک الگ باب ہے، نکاح کے تفصیلات میں اس وقت جانے کا موقع نہیں ہے، لیکن چونکہ یہاں پر نکاح ہی کو ایک ذریعہ تسکین قرار دیا گیا اس لیے موقع کی مناسبت سے تھوڑی سی بات کرنا ضروری تھا. اب آپ دیکھیں کہ ایک انسان کا دین صرف نماز پڑھنے سے مکمل نہیں ہوتا، صرف تزکیہ نفس ہی کافی نہیں، بلکہ جنسی معاملات میں اعتدال بہت ضروری ہے، اس میں ناجائز امور سے بچنا ضروری ہے، حرام سے بچنا ضروری ہے، غلط طریقوں سے بچنا ضروری ہے. کہیں ایسا نہ ہو کہ اس معاملے میں کوئی افراط تفریط انسان کی ساری عبادات کو ضائع کر دینے والا ہو. اور پھر آپ دیکھیں کہ اسلام نے اس معاملے میں بھی تعلیم دی ہے کہ شوہر اور بیوی کا تعلق بھی کیسا ہو، اس میں بھی ناجائز اور غیر فطری طریقوں سے منع کیا گیا ہے. نکاح کو آپ صلی اللہ علیہ وسلم نے اپنی سنت قرار دیا ہے. نکاح عبادت ہے، یعنی جائز طریقے پر خواہشات کی تکمیل عبادت ہے. ایک صحابی نے پوچھا کہ عبادت؟ ان کو حیرانی ہوئی تو آپ نے فرمایا ہاں، اگر کوئی شخص حرام طریقے سے ایسا کرے تو وہ گناہ ہے، اور اگر حلال اور جائز طریقے سے کیا تو وہ عبادت ہے، پسندیدہ ہے، کیونکہ یہ جذبات بھی اللہ نے بندے کے اندر رکھے ہیں. وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ، اور وہ لوگ جو اپنی امانتوں اور اپنے عہد و پیمان کا پاس رکھتے ہیں. امانات، امانت نہیں امانات، واحد نہیں جمع، امانتیں. اور امانتوں سے مراد ہر وہ امانت ہے جو اللہ تعالیٰ کی طرف سے یا معاشرے کی طرف سے یا کسی انسان کی طرف سے کسی شخص کے سپرد کی گئی ہو. اور امانت کے لغوی معنوں میں ہر وہ چیز شامل ہے جس کی ذمہ داری کسی شخص نے اٹھائی ہو اور اس پر اعتماد اور بھروسہ کیا گیا ہو. اور اس کی کئی قسمیں ہو سکتی ہیں، کسی بھی چیز کی ذمہ داری اٹھا لینا. اور امانت کا روٹ بھی امن ہی ہے، یعنی اس پر امن کرتے ہوئے یا اعتماد کرتے ہوئے، اس پر بھروسہ کرتے ہوئے اس کو وہ ذمہ داری سپرد کی گئی ہو یا کوئی چیز اس کے حوالے کی گئی ہو. اب آپ دیکھیں اس کی جو ڈیفینیشن ہے، یعنی اللہ کی طرف سے جو ذمہ داریاں ہم پر عائد ہوتی ہوں ان کو آسان طریقے سے نبھانا، اور بندے جو بندوں پر ڈالیں ان کو بھی نبھانا. لیکن ہمارے ہاں امانت کا ایک بڑا ہی محدود تصور ہے کہ امانت شاید کیا ہے، کہ کوئی آپ کے پاس آ کر اپنی قیمتی چیز رکھ دے تو آپ اس کو سنبھال کے رکھیں اور وقت پر لوٹا دیں. صرف یہ امانت کی ادائیگی نہیں، ये भी है। माली मामलात में भी अमानतों का पास रखना ज़रूरी है, लेकिन इसके अलावा कोई भी जिम्मेदारी, मसलन एक शख्स कहीं जॉब करता है तो जो उसको वहाँ ड्यूटी मिलती है उस ड्यूटी को पूरा करना और बर वक्त पूरा करना, ये भी अमानत की अदायगी है। अभी जन्नत में जाने वालों की बातें हो रही है ना, इसलिए फिर अपने आप को परख लीजिए कि कहाँ खड़े हैं। फिर इसी तरह राज की बातों की हिफाजत, किसी ने आपको अपना कोई राज दिया तो उसकी हिफाजत, और इसी तरह माली अमानतों की हिफाजत। और अमानत में खयानत मुनाफ़िकत की अलामत। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु कहते हैं, आपने फरमाया मुनाफिक की तीन निशानियां हैं, जब बात करे तो झूठ बोले, वादा करे तो खिलाफ करे, जब उसके पास अमानत रखे तो खयानत करे। यानी जब उसको कोई जिम्मेदारी दी जाए तो वो पूरी ना करे, दूसरे लफ्जों में। यानी जो माल भी हम रखाते हैं ना किसी के पास, तो वो भी तो जिम्मेदारी दे रहे होते हैं ना कि भाई इसको संभालना। कोई बात किसी को दे रहे हैं, कोई बात बता रहे हैं किसी को मशवरा कर रहे हैं, और चाहते ये हैं कि ये आगे नहीं बताए, तो वो भी एक अमानत जिम्मेदारी है। इसी तरह कोई ड्यूटी दे दी जाए, खा घर में या बाहर कहीं जॉब में, तो वो भी एक अमानत। इस तरह अल्लाह की तरफ से मसलन अल्लाह ने हमें औलाद दी तो वो क्या है, अमानत है कि तुम इनकी तालीम और तरबियत करो, तुम इन्हें खिलाओ पिलाओ। इसी तरह नमाज का सही तौर पर पढ़ना, ये भी अमानत को अदा करना है। हज़रत अब्दुल्लाह बिन अम्र बिन अल-आस कहते हैं, आपने फरमाया जिसमें चार खसलतें हों वो पक्का मुनाफिक है, और जिसमें इन चारों में से कोई एक खसलत होगी उसमें निफाक की यानी मुनाफिकत की एक खसलत होगी, जब तक कि उसे छोड़ न दे। जब उसके पास अमानत रखें तो खयानत करें, जब बात करे तो झूठ बोले, जब अहद करे तो बेवफाई करे, जब झगड़ा करे तो गाली गलोच पे उतर आए या नाहक की तरफ चले, यानी नाहक जुल्म करने लगे। फिर इसी तरह आप देखिए कि हमारे पास ये जो हमारी सलाहियतें हैं, जहानत है, ताकत है, सेहत है, वक्त है, ये सब भी क्या है, अमानत है। इन सब को भी सही इस्तेमाल करना। मसलन आपको अल्लाह ने लिखने की सलाहियत दी, ये एक अमानत है आपके पास, इसको अच्छे मकासद के लिए इस्तेमाल करें। बोलने की सलाहियत, और किसी भी चीज़ को इस्तेमाल करने से पहले पहचानना ज़रूरी है कि वो कितने दर्जे की है आपके पास, क्योंकि उससे बढ़ के बोझ डालना भी दुरुस्त नहीं। मसलन आपको बोलना नहीं आता और आप बेवजह अपने आप को मशक्क़त में डालें कि मैं जिहाद कर रही हूँ किसी को तालीम देने का, तो अपने आप को भी मशक्क़त में डालेंगे और दूसरों को भी मुसीबत में मुबतला किया हुआ। तो कोई भी काम करने से पहले ईमानदारी से सलाहियत का जायज़ा लेकर उस सलाहियत को अहसन तरीन तरीके से इस्तेमाल करना, ये भी अमानत की हिफाजत है। और यहाँ पर आप लफ्ज़ देखिए ना, वल्लज़ीना हुम लिअमानातिहिम व अहदिहिम राउन, राउन, राई से, राई किसको कहते हैं, गडरिया, चरवाहा। चरवाहा क्या करता है, उसके पास जो बकरियां होती हैं उनकी हिफाजत करता है कि कहीं कोई इधर उधर तो नहीं निकल गई, कोई बीमार तो नहीं हो गई, कोई मर तो नहीं गई, किसी की टांग तो नहीं टूट गई। तो अमानतों की रियायत करते हैं, उनकी हिफाजत करते हैं। अगर आप एक उस्ताद हैं तो आपके स्टूडेंट्स आपके पास क्या है, अमानत है। जैसे एक गडरिया अपनी बकरियों की हिफाजत करता है, उनकी निगरानी करता है, उनकी ज़रूरियात का ख्याल रखता है, उनके आपस के जो ताल्लुकात हैं, बाज़ का ऐसा था दो बकरियां लड़ रही हैं, सींग लड़ा रही हैं, तो वो उनको अलग अलग कर देता है। तो इसी तरह एक उस्ताद जो है उसके ऊपर जिम्मेदारी क्या है कि वो अपने शागिर्दों की तरबियत और उनकी जो अपब्रिंगिंग है उसका ख्याल रखे। माँ के ऊपर जिम्मेदारी क्या है कि बच्चों की अपब्रिंगिंग में उन चीज़ों का ख्याल रखे कि जो उनके आइंदा ज़िंदगी के लिए ज़रूरी हैं।